Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplu Cha, Rexi Duituplu, Sat Megahertz.
किसानसँग छलफल गरेर मात्र कृषि नीति बनाउनु पर्ने सरकारवालाको माग, किसानको आवश्यकतालाई सम्बोधन गर्ने कृषि मन्त्रीको प्रतिबद्धता।
नेपाल गञ्जनाकाबाट जडीबुटी भारततर्फ निकासी हुने क्रम घट्यो। चालू आर्थिक वर्षको पहिलो छ महिनामा 37 करोड मूल्य बराबरको मात्र जडीबुटी भारत गयो।
कांग्रेसको विरोधका बीच राष्ट्रिय सभाबाट पनि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित। आज देशभर आकस्मिक भएका सबै सेवा ठप्प पार्ने नेपाल चिकित्सक संघको घोषणा।
र नेपालले युएई विरुद्धको पहिलो टी20 खेल गुमायो, 21 रनले पराजित। हिमाल पहाड तराई कोही छैन पराई बिहानको भेरी खबरबाट नवराज रेग्मी र डिलु रावतको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शोभायात्रा हाम्रो पात्र मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ। अब खबर विस्तारमा। कृषि क्षेत्रको नीति निर्माण गर्दा कृषकहरूसँग छलफल गरेर मात्र नीति निर्माण तयार पार्नुपर्ने एक कार्यक्रमका सहभागीले जोड़ दिएका छन्। कृषि तथा पशुपक्षी विकास मन्त्रालय र पशु सेवा विभागले वीरेन्द्रनगरमा आयोजना गरेको संघीय संरचनामा कृषि क्षेत्रको नीति तथा अनुगमन मूल्याङ्कन कार्यक्रमका सहभागीले यस्तो बताएका हुन्। कर्णाली प्रदेशका 10 वटै जिल्लाका कृषि ज्ञान केन्द्रका प्रमुख तथा पशु सेवा कार्यालयका प्रतिनिधिहरूले कृषकहरूसँग समन्वय गरेर मात्र नीति निर्माण गर्न माग गरेका छन्। उनीहरूले तीनै तहका सरकारबीच नै अन्यलता हुँदा कृषि र पशुपक्षीको क्षेत्रमा अहिलेसम्म पनि प्रभावकारी काम हुन नसकेको बताएका छन्। उनीहरूले अहिलेसम्म पनि नगरपालिका तथा गाउँपालिकाहरूले कृषि तथा पशुपक्षीहरूको बारेमा तथ्याङ्क समेत नराख्दा काम गर्न अन्यलता थपेको गुनासो गरेका छन्। सहभागीहरूले कृषि ज्ञान केन्द्रलाई अधिकार दिए पनि कसरी काम गर्ने भन्ने बारेमा जानकारी नहुँदा संहिताको मर्म अनुरूप काम हुन नसकेको बताएका छन्।
यसैबीच कार्यक्रममा कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले योजना निर्माण गर्दा कृषकसँग सहकार्य गरेर नीति निर्माण गरिने बताउनुभयो। उहाँले किसानहरूका निम्ति कानून निर्माण गर्दा विज्ञ मात्र नभएर किसानको सहभागिता रहने गरी नीति निर्माण गरिने बताउनुभयो। मन्त्री केसीले जनप्रतिनिधि र विज्ञहरू कोठामा बसेर निर्माण गरेका योजनाहरू प्रभावकारी नहुने भन्दै किसानका खेतबारीमा गएर नीति निर्माण गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो। कर्णाली सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री केसीले आफ्नो मन्त्रालयले विधि र प्रक्रियामै रहेको योजना निर्माण गरेको समेत दावी गर्नुभयो। टुक्रे योजना बाँड्ने प्रवृत्तिलाई अन्त्य गर्दै आफ्नो मन्त्रालयले बनाएका योजना 50 लाख भन्दा तलका नभएको उहाँको भनाइ रहेको छ। कार्यक्रममा कर्णाली योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुण्य प्रसाद रेग्मीले स्थानीय तहका जनप्रतिनिधि तथा कृषि क्षेत्रमा कार्यरत कर्मचारीहरूलाई वृहत योजनाको खाका बनाउन कर्णाली योजना आयोगमा आउन सुझाव दिनुभयो। कृषि क्षेत्रको समग्र कर्णालीको तथ्याङ्क निर्माण गर्न जरुरी रहेको भन्दै उहाँले किसानहरूलाई यस्तो ब्याजमा ऋण दिने व्यवस्था गर्नुपर्ने बताउनुभयो। पशु सेवा विभागका महानिर्देशक विमल कुमार निर्मलले संघीयतामा पशुपक्षी सम्बन्धी नीतिमा उल्लेख भएका कुराहरूको बारेमा जानकारी गराउनुभयो।
सुर्खेतमा रहेका निजामती कर्मचारी संगठनहरूले जिल्ला मालपोत कार्यालयका सुब्बा नरबहादुर घरतीलाई कालो मसो दलिनलाई कारवाहीको माग गरेका छन्। कार्यालय समयमा काम गरिरहेका बेला मालपोत कार्यालय सुर्खेतका सूचना अधिकारी समेत रहनुभएका घरतीलाई अज्ञात समूहले कार्यकक्षमै मसो दलेको घटनाको ट्रेड युनियनले विरोध जनाएको छ। घटनाको विरोध गर्दै निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका युनियन सुर्खेत नेपाल, निजामती कर्मचारी संगठन सुर्खेत नेपाल, निजामती कर्मचारी युनियन संघ नेपाल, राष्ट्रिय कर्मचारी संगठन निजामतीले संयुक्त विज्ञप्ति जारी गर्दै दोषीलाई कारवाहीको माग गरेका हुन्। सेवा प्रवाहका क्रममा राष्ट्र सेवक कर्मचारीमाथि अमानवीय कार्य भएको भन्दै यस्ता घटनाले कर्मचारीको मनोबल कमजोर हुनुका साथै छिटो छरितो र गुणस्तरीय सेवा प्रवाहमा गम्भीर असर पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। विज्ञप्तिमा राष्ट्र सेवक कर्मचारीको जीव ज्यानको सुरक्षा र भइरहेको रूपमा काम गर्ने वातावरण तयार गरिदिन पनि सम्बन्धित पक्षसँग अनुरोध गरिएको छ। सेवाग्राहीलाई अनावश्यक दुःख दिएको भन्दै सूचना अधिकारी घरतीलाई अस्ति कार्यकक्षमै अपरिचित व्यक्तिहरूले कालो मसो दलेका हुन्। प्रहरीले कालो मसो दल्नेको खोजी भइरहेको बताएको छ।
दाङमा भरुवा बन्दुक सहित 4 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङ राजापुर गाउँपालिका 1 का केशर बहादुर घरती, गडुवा गाउँपालिकाका इन्द्रप्रसाद चौधरी, राजु विकर, कृष्णबहादुर चौधरी रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई गडुवा गाउँपालिका 6 मानपुर भन्ने स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उनीहरूलाई हातहतियार तथा खर खजना सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक कारवाहीका लागि प्रक्रिया अघि बढाइएको प्रमुख पाण्डेले बताउनुभयो।
मुगुमा अगलागीका कारण 13 लाख बढेको क्षति भएको छ। छयानाथ राणा नगरपालिका वडा नम्बर 13 नेटालुम गाउँमा आगलागी भएको हो। स्थानीय मानसिंह कामीको घरमा आगलागी हुँदा 13,28,000 मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोगुले जनाएको छ। सोलर पावरको ब्याट्री पड्कदा आगलागी भएको जनाएको छ। जिल्ला प्रहरी कार्यालयले मोगुले भने माटोको ढलान घरमा ढलान गरेको घर घरभित्र रहेका लत्तकपडा भाँडाकुँडा अन्नपात्र लगायतका जलेको जनाएको छ।
बाल विवाह गर्नेहरूको संख्या बढ्दै जान थालेपछि यसको न्यूनीकरणका लागि जनप्रतिनिधिहरू नै सक्रिय बन्दै गएका छन्। मुलुकी ऐनको पछिल्लो संशोधनमा विवाह गर्न 20 वर्ष पुरा हुनुपर्ने प्रावधान भए पनि समाजमा बाल विवाहको दर घट्न सकेको छैन। पारिवारिक समन्वयको अभाव, कानुनी अनभिज्ञता, घरेसी कामको स्वार्थ, सामाजिक सञ्जालको पहुँच, आधुनिकता र बढ्दो खुलापनको कारण बाल विवाह हुने गरेको छ। सल्यानको बागचौर नगरपालिकाले बाल विवाह न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन गरेको वडा नम्बर 12 का वडा अध्यक्ष दीपक ओलीले बताउनुभयो।
भेरी खबरमा छिमेक सिरे फेडोसँगै राष्ट्रिय खबर बाँकी नै छन्। अहिले भनियो छोटो विश्राम।
सबैको मन सुने रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले किसानसँग छलफल गरेर मात्र कृषि नीति बनाउनु पर्ने सरकारवालाको माग, किसानको आवश्यकतालाई सम्बोधन गर्ने कृषि मन्त्रीको प्रतिबद्धता, दाङमा बहरुवा बन्दुकसहित 4 जना पक्राउ, सल्यानमा बाल विवाह गर्नेहरूको संख्या बढ्दै लगायत खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर।
दाङमा रासायनिक मल अभाव हुँदा दाङका किसानहरू समस्यामा परेका छन्। गहुँ, मसुरो, आलु र तोरी जस्ता बालीमा रासायनिक मल हाल्न नपाएको कृषकहरूले गुनासो गरेका छन्। हिउँदी वर्षा भएसँगै खुसी भएका किसान मल अभाव भएपछि भने चिन्तामा परेका छन्। दाङमा 1 महिनादेखि युरिया मलको अभाव देखिएको छ भने खेतबारीमा लगाएको बालीमा मल हाल्ने समयमा मल नहालेपछि उत्पादन कम हुने भन्दै किसानहरू निराश भएका हुन्। सहुलियत दरको मल बिक्री गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेसनले देशभरको समस्या भएको बताउँदै आएको छ। यता कृषि सामग्री कम्पनी लिमिटेड उपशाखाका कार्यालयका प्रमुख तीर्थराज नेउपानेले अबको केही दिनमा मल आइपुग्ने दावी गर्नुभएको छ।
नेपाल विद्यार्थी संघका विद्यार्थीहरूले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मसाल जुलुस निकालेका छन्। नेपाल विद्यार्थी संघले केन्द्रीय समितिले तय गरेका विरोधका कार्यक्रमहरू अनुसार आन्दोलन गरिएको जनाएको छ। संघले चिकित्सा शिक्षा विधेयकको विरोध प्रधानमन्त्रीले विपक्षी दलका नेतालाई थाहा नदी संवैधानिक परिषद बैठक गरेको, नेपाल वायुसेवा निगमले किनेका व्हाइट बडी प्रकरणमा भ्रष्टाचार छानबिन अघि नबढेकाले आन्दोलनमा उत्रेको जनाएको छ।
नेपालगंज नाकाबाट चालु आर्थिक वर्षको पहिलो 6 महिनामा 37 करोड मूल्य बराबरको जडीबुटी भारततर्फ निकासी भएको छ। नेपालगंज बाँसर कार्यालयले यो नाकाबाट 6 महिनामा 37 करोड 23 लाख मूल्य बराबरको 6,82,000 किलोग्राम जडीबुटी भारततर्फ निर्यात भएको जनाएको छ। यहाँबाट निकासी हुने जडीबुटी भारत हुँदै तेस्रो मुलुकसम्म निर्यात हुने गरेको छ। जडीबुटी निकासीको प्रमुख नाका भनिए पनि यो नाकाबाट निकासी बढ्नुको साटो प्रत्येक वर्ष घट्दो अवस्थामा रहेको छ। भारतको कडा नीतिका कारण हरेक वर्ष यसको निकासी घट्दै गएको जडीबुटी व्यवसायीको भनाइरहेको छ। एक दशक अघिसम्म वार्षिक 70 लाख किलोग्राम जडीबुटी भारततर्फ निकासी हुने गरेकोमा हाल न्यून मात्रा निर्यात हुने गरेको सङ्घको तथ्याङ्क रहेको छ। आर्थिक वर्ष 2072-73 नेपालगञ्ज हुँदै 46,38,000 किलोग्राम 45 प्रकारका जडीबुटी निकासी भएको थियो भने 2073-74 घटेर 40,50,000 किलोग्राम जडीबुटी निर्यात भएको तथ्याङ्क रहेको छ। यसै गरी आर्थिक वर्ष 74-75 27,56,000 किलोग्राम मात्र निकासी भएको भन्सार कार्यालयले जनाएको छ। सङ्घका कार्यालय प्रमुख पुष्कर खरेलले टिमुर, रिठा र काउलो सबैभन्दा बढी निकासी भएको बताउनुभयो।
नेपाल चिकित्सक संघले डाक्टर केसीको जीवन रक्षाका लागि दबाव दिन आज देशभरका सरकारी निजी अस्पताल तथा मेडिकल कलेजमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने निर्णय गरेको छ। राष्ट्रिय सभाबाट चिकित्सा शिक्षा विधेयक पारित गरेको केही घण्टामै एक विज्ञप्ति जारी गर्दै संघले केसीका माग र सम्बोधन पूरा नभए कडा कदम चाल्ने चेतावनी दिएको हो। वार्ताको माध्यमबाट माग सम्बोधन गरेर केसीको जीवन रक्षा गर्न पनि संघले सरकारलाई आग्रह गरेको छ। सरकारले मानव अधिकारको आधारभूत सिद्धान्त समेत पालना गरेको आरोप रहेको छ। संघका महासचिव डाक्टर लोचन कार्कीले जारी गरेको विज्ञप्तिमा डाक्टर केसीको स्वास्थ्यमा गम्भीर असर देखिन थाल्दा पनि सरकारको निष्क्रिय कदमले संघ मर्माहित भएको उल्लेख गरेको छ। डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि संघको नेतृत्वमा घोषणा गरेको आन्दोलनलाई कुनै पनि आग्रह वा पूर्वाग्रह भन्दा माथि उठेर मानवीय संवेदनशीलतालाई आत्मसात गर्दै साथ दिन नेपाल चिकित्सक संघले आग्रह गरेको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको विरोधका बीच राष्ट्रिय सभाबाट पनि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक 2075 पारित भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा काङ्ग्रेसले उठेर विरोध जनाए पनि राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिलसेनाले विधेयकमाथिको कारवाही अघि बढाउनु भएको हो। उहाँले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पेश गरेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पारित भएको घोषणा गर्नुभयो। अध्यक्ष तिमिलसेनाले विपक्षी काङ्ग्रेसले विधेयकमाथि कुनै पनि प्रक्रियामा भाग नलिने जनाएपछि पारित भएको घोषणा गर्नुभएको हो। सांसद विशेष चन्द्र लालले विधेयकमाथि संशोधनको प्रस्ताव पेश गर्नुभएको भए पनि त्यस प्रस्तावले प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो। गत माघ 11 गते बसेको प्रतिनिधि सभा बैठकले पनि प्रमुख प्रतिपक्षी काङ्ग्रेसको अवरोधका बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरिएको थियो।
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेको छ। अनसन डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै बैठक चल्न नदिने कंग्रेसको अडानका कारण बैठक हिजो अवरुद्ध भएको हो। कंग्रेस सांसद डाक्टर मिलिन्द रिजालले आफूहरूले उठाएका माग सम्बोधन नभएसम्म संसद चल्न नदिने जनाए लगत्तै कंग्रेस सांसद उभिएर संसद अवरुद्ध गरेका हुन्। कंग्रेस सांसद रिजालले संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक गलत प्रक्रियाबाट पारित भएको भन्दै त्यसलाई परिमार्जन गरेर डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने बताउनु भएको छ। चिकित्सा शिक्षा सुधार हुने बाटो बन्द नगरौं भन्दै उहाँले संवादको वातावरण बनाउन सभामुख महरालाई आग्रह समेत गर्नुभएको छ। सभामुख कृष्ण बहादुर महराले बस्न आग्रह गर्दै संसदको नियमित कामकारवाही अगाडि बढाउने जनाए पनि कंग्रेस सांसदले भने विरोध जनाएपछि संसद बैठक आगामी आइतबार दिउँसो 3 बजेसम्मका लागि स्थगित गरिएको छ।
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले 23 दिनदेखि अनसन्धार डाक्टर गोविन्द केसीलाई भेटेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ। अनसन स्थल शिक्षण अस्पताल महाराजगंज पुगेर सभापति देउवाले केसीलाई अनसन तोड्न आग्रह समेत गर्नुभएको छ। पूर्व प्रधानमन्त्री देउवाले सरकारले जबरजस्ती गरेर विधेयक पास गराएको भन्दै सरकारले तत्काल केसीसँग वार्ता गर्नुपर्ने समेत बताउनुभयो। यस्तै काङ्ग्रेस सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले केसीलाई ज्यान जोखिममा पारेर सत्याग्रह नगर्न आग्रह गर्नुभएको छ। उहाँले डाक्टर केसीसँग 15 अनसनका क्रममा भएका सहमति अनुसार विधेयक नल्याए सरकारले बेमानी गरेको आरोप समेत लगाउनुभयो।
भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अहिले भने अर्को छोटो विश्राम।
सबैको मन सुने रेडियो भेरी एफएम।
तपाईँले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिन्जेल हामीले छिमेक्षी रेफेरसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। सवारी दुर्घटनाका विभिन्न कारणमध्ये चालकको आँखाको कमजोरी पनि एक भएको भन्दै मुगुका सवारी चालकको आँखा जाँच गरिएको छ। अस्थायी ट्राफिक कार्यालयको आयोजनामा आँखा अस्पताल गमगढीमा जिल्लामा रहेका सवारी साधन चलाउने चालकको आँखा जाँच गरिएको हो। चालकको आँखाको दृष्टि कमजोरीका कारण कुनै दुर्घटना नहोस् र कुनै पनि मानवीय तथा भौतिक क्षति बेहोर्न नपरोस् भन्ने उद्देश्यले चालकको आँखा जाँच गरिएको हो। अस्थायी ट्राफिक कार्यालय गमगढीका सही कलक बहादुर शाहीले 14 सवारी चालकको आँखा जाँच गराएकोमा 2 मात्र सामान्य आँखा कमजोर देखिएकोले चस्मा प्रयोग गर्नुपर्ने पाइएको बताउनु भएको छ।
बाजुराका अधिकांश औषधि पसल अवैध रूपमा सञ्चालन भएको पाइएको छ। औषधि व्यवस्था विभागमा दर्ता नै नगरी आफू खुसी औषधि पसल सञ्चालन गरिएको पाइएको हो। औषधि व्यवस्था विभाग नेपालगंजका अनुसार हाल बाजुरामा 20 औषधि पसल मात्रै दर्ता गरिएका छन्। औषधि पसल तथा मेडिकलहरूको नामले अधिकांश अवैध र अनुमति बिना नै सञ्चालनमा रहेका नेपाल फार्मेसी सङ्घ बाजुराका सचिव भरत बुढाले बताउनुभयो। बुढाका अनुसार बाजुरामा 300 बढी औषधि पसल अवैध रहेको बताइएको छ। 9 स्थानीय तहका 69 वडामा प्रत्येक गाउँमा औषधि पसल सञ्चालनमा रहे पनि दर्ताको संख्या धेरै कम रहेको सचिव बुढाको भनाइरहेको छ। बाँकी सबैले अवैध कारोबार गरिरहेको र राज्यलाई खुलेआम ठगिरहेको आरोप फार्मेसी सङ्घको छ। सबै अधिकार औषधि व्यवस्था विभागको भएकाले जिल्ला तहबाटै समाधानको सम्भावना कम हुने जिल्ला स्वास्थ्य कार्यालय का प्रमुख डाक्टर रूपचन्द्र विश्वकर्माले बताउनुभयो। दर्ता गरेरै सञ्चालन गरिएका पसलहरूमा पनि स्वयं व्यक्ति नबस्ने र अरूलाई भाडामा प्रमाणपत्र दिएने गरेको यस्तो समस्या आएको सङ्घका अध्यक्ष मोहनराज नेउफानेले बताउनुभयो।
प्रदेशसभा गठन भएको करिब एक वर्ष हुन लाग्दा पनि अझै 7 4 प्रदेशले आफ्नो नाम र स्थायी राजधानी तोक्न सकेका छैनन्। कर्णाली सुदूरपश्चिम र गण्डकी गरी 3 प्रदेशले मात्र आफ्नो नाम र स्थायी राजधानीको टुङ्गो लगाएका छन्। प्रदेश नम्बर 1 मुख्यमन्त्री शेरधन राईले माघ 20 गतेबाट सुरु हुने हिउँदे अधिवेशनबाट यस विषयको टुङ्गो लाग्ने दावी गर्नुभएको छ। प्रदेश नम्बर 2 को राजधानीको बारेमा लगभग सहमति जुटेको भए पनि नामको बारेमा भने विवाद कायमै रहेको छ। प्रदेश नम्बर 2 को लागि मिथिला, भोजपुरा, मधेश लगायतका नामको प्रस्ताव आएको छ। नाम र राजधानीको निकुरल गर्न गठित आयोगले सुझाव सङ्कलन गरिरहेको भए पनि अन्तिम प्रतिवेदन भने आएको छैन। प्रदेश नम्बर 3 को भने राजधानी र नाम दुवैमा राजनीतिक सहमति जुट्न सकेको छैन। फागुनको पहिलो हप्ताबाट सुरु हुने संसदको हिउँदे अधिवेशनमा विषयमा छलफल हुने प्रदेशसभाले जनाएको छ। प्रदेश नम्बर 5 पनि मुख्य गरी राजधानीको बारेमा बढी विवाद कायम रहेको छ। संविधानमा प्रदेशसभाको 2/3 नाम र राजधानी टुङ्गो लगाउन सक्ने व्यवस्था भए पनि समय सीमा भने तोकिएको छैन।
फेरि खबरमा अब लागौँ केही खेल खबरतर्फ। नेपालले संयुक्त अरब इमिरेट्स युए विरुद्धको पहिलो टी20 खेल गुमाएको छ। दुबईमा 154 रनको लक्ष्य पाएको नेपालले 7 विकेट गुमाएर 132 रन मात्र बनाएपछि 21 रनको हार भोगेको हो। नेपालका लागि युवा खेलाडी सन्दीप जोराले 46 बलमा 53 रनको अर्धशतकीय पारी खेले पनि हार टार्न सक्नु भएन। नेपालका सोमपाल कामीले 27 र कप्तान पारस खड्काले 25 रन बनाउनुभयो। बाहेक अरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। पहिला ब्याटिङ गरेको युएका लागि शाहिमान अनवारको 49 रनको अर्धशतकीय पारीसँगै र महमुद उस्मानको 30 रनसँगै 30 ओभर खेल्दै 6 विकेटको क्षतिमा 153 रन बनाएको हो। नेपालका लागि सन्दीप लामिछानेले र वसन्त रेग्मीले समान 2 विकेट लिँदा सोमपाल कामी र अविनाश बोहराले 1-1 विकेट लिनुभएको हो। युए यात्रामा रहेको नेपालले घरेलु टोलीसँग अरू 2 टी20 पनि खेल्ने भएकाले अझै पनि टी20 श्रृङ्खला हात पार्ने अवसर भने कायमै रहेको छ। एक दिवसीय श्रृङ्खलामा पनि पहिलो खेल गुमाएको नेपालले उत्कृष्ट कमब्याक गर्दै 2-1 श्रृङ्खला जित्न सफल भएको छ। सन् 2014 टी20 विश्वकपमा प्रतिस्पर्धा गरिसकेको नेपालले अहिलेसम्म अन्तर्राष्ट्रिय टी20 श्रृङ्खला जित्न सकेको छैन। यसअघि नेदरल्यान्ड्स र हङकङसँग खेलेको अन्तर्राष्ट्रिय टी20 श्रृङ्खला नेपालले गुमाइसकेको थियो।
यसैबीच नेपालका युवा ब्याट्सम्यान सन्दीप जोरा अन्तर्राष्ट्रिय टी20 सङ्घमा अर्धशतक बनाउने कम उमेरका खेलाडी बन्नुभएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले जोरा कम उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटको टी20 संस्करणमा अर्धशतक प्रहार गर्ने खेलाडी भएको उल्लेख गरेको छ। आइसिसीले सामाजिक सञ्जाल ट्विटर मार्फत 17 103 दिनको उमेरमा अन्तर्राष्ट्रिय जनाएको छ। युए विरुद्धको पहिलो टी20मा जोराले अभिजित रहँदै 46 बलमा 53 रन बनाउनु भएको हो। यसअघि हालै सम्पन्न युए विरुद्धकै एक दिवसीय खेलमा पनि नेपालका रोहित कुमार पौडेलले कम उमेरमा अर्धशतक बनाउने विश्वकृतिमान बनाउनु भएको छ।
त्यस्तै खेलकै अर्को प्रसङ्गमा नेपालमै पहिलो पटक नेपालगञ्ज रङ्गशालामा बर्मुडा जातको दुबो रोप्न सुरु भएको छ। 8 राष्ट्रिय प्रतियोगिताका लागि निर्माण भइरहेको फुटबल मैदानमा भारतको कोलकत्ताबाट ल्याएको बर्मुडा जातको दुबो रोपिएको हो। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले मैदानमा दुबो रोपेर यसको उद्घाटन गर्नुभएको हो। अन्तर्राष्ट्रिय मापदण्डमा निर्माण भइरहेको फुटबल मैदानमा माघ अन्तिमसम्म दुबो रोपेर सकिने प्रादेशिक खेलकुद परिषद प्रदेश नम्बर 5 अध्यक्ष भीम ओलीले बताउनुभयो। खेल मैदानको 7500 फिटमा दुबो रोपिने बताउँदै उहाँले दुबो रोपेको एक महिनामा फुटबल खेल्न मिल्ने बताउनुभयो।
खेल खबरसँगै बिहानको भेरि खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
किसानसँग छलफल गरेर मात्र कृषि नीति बनाउनु पर्ने सरकारवालाको माग, किसानको आवश्यकतालाई सम्बोधन गर्ने कृषि मन्त्रीको प्रतिबद्धता,
नेपालगञ्ज नाकाबाट जडीबुटी भारततर्फ निकासी हुने क्रम घट्यो, चालू आर्थिक वर्षको पहिलो छ महिनामा 37 करोड मूल्य बराबरको मात्र जडीबुटी भारत गयो,
काङ्ग्रेसको विरोध काबिज राष्ट्रिय सभाबाट पनि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित, आज देशभर आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने नेपाल चिकित्सक संघको घोषणा,
र नेपालले युए विरुद्धको पहिलो T20 खेल गुमायो 21 रनले पराजित। हवस् त, हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै बिहानको भेरी खबरबाट नवराज रेग्मी र ढिलो रावत बिदा हुन्छौँ। ताजा समाचार स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।